أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. آموزش فلسفہ میں ہماری بحث 10 نمبر درس میں چل رہی ہے، جس کا عنوان ہے ضرورت فلسفہ، کہ فلسفہ کی کیا اہمیت ہے، فلسفہ ہماری زندگی میں کتنا نقش و کردار رکھتا ہے. اس کی تین وجوہات بیان کی تھی اس کی اہمیت کے اندر، کہ جو تفصیل سے آپ کی خدمت میں بیان کر دی ہیں. فقط ایک نقطے کا اضافہ کر کے آج نئی بحث میں وارد ہوتے ہیں. وہ یہ ہے کہ ضرورت فلسفہ میں جب ہم علوم انسانی کی بحث کو بیان کر رہے تھے، تو اس میں اس نقطے کی تاکید کی گئی کہ جو اس وقت رائج ہیں علوم انسانی یا ہیومینٹیز، یہ ایسے فلسفے پر بنیاد رکھتے ہیں، یعنی ان کی بنیاد میں ایک ایسا فلسفہ ہے کہ جو مادی ہے، انسان کو بھی مادی نگاہ میں دیکھتا ہے اور اس کائنات اور اس جہان، اس ہستی کو بھی مادے ہی میں منحصر سمجھتا ہے. تو لہٰذا جب انسان کو یہ فقط مادی درجہ دیتا ہے اور مادی ہی حقیقت اس کی مانتا ہے، تو جو بھی سسٹم وہ طراحی کرے گا، جو بھی سسٹم وہ ڈیزائن کرے گا، بنائے گا، وہ اسی مادی سوچ کے مطابق ہوگا. تو وہاں پر یہ نقطہ بیان کیا تھا کہ علوم انسانی کے جو اس وقت رائج ہیں، یہ انسان کی مادی ضروریات تو پوری کر سکتے ہیں، لیکن انسان کی روحانی ضروریات کو پورا نہیں کر سکتے. اب یہاں پر ایک سوال ممکن ہے کوئی یہ اٹھائے کہ علوم انسانی کا وظیفہ انسان کی روحانی زندگی اور روحانی پہلو کو جو ہے وہ اس کی ضرورتوں کو پورا کرنا نہیں ہے، بلکہ علوم انسانی جو ہے وہ انسان کی مادی ضروریات کو پورا کرنے کے لیے ہے، چونکہ اس کی اجتماعی زندگی کی طرف ناظر ہے، ایک سسٹم ناظر ہے کہ یہ جو دنیا اس وقت ہے، اس مادی دنیا میں جو ہم زندگی گزار رہے ہیں، اس مادی زندگی میں رہتے ہوئے ہمارے پاس کون سا سسٹم ہونا چاہیے کہ جس کے ذریعے ہم اپنی ضروریات پوری کر سکیں اور ایک اچھا نظام جو ہے وہ بنا سکیں اور اس پر عمل کر سکیں. تو یہ کہنا کہ چونکہ یہ روحانی ضروریات کو پورا نہیں کرتے بس یہ غلط ہیں، تو وہ ممکن ہے کہ یہ اعتراض کریں کہ آپ کا یہ سوال ہی غلط، اعتراض ہی غلط ہے. تو اس کا جواب یہ ہے کہ یہ جو کہا جا رہا ہے کہ ہمیں ایک ایسے سسٹم کی ضرورت ہے کہ جس سسٹم میں انسان کی مادی اور معنوی اور روحانی ضروریات مد نظر ہوں، وہ اس لیے ہے کیونکہ اگر آپ ایک ضرورت پر، ایک پہلو پر، ایک جنبے پر نگاہ رکھ دیں گے اور دوسری کو مد نظر نہیں رکھیں گے، تو ہوگا یہ کہ مادی سوچ کے مطابق سسٹم کو استخراج کر کے اس کو انسان کے لیے جو ہے وہ پیش کریں گے اور وہ ان پر عمل کریں گے. تو اب یہ فقط کس پہلو کو رشد دے رہا ہے؟ مادی پہلو کو، درست ہے؟ تو اب یہ رابطہ جو ہے انسان کا مادی پہلو اور انسان کا روحانی پہلو، یہ ایسے نہیں ہیں کہ جو ایک دوسرے سے مکمل جدا ہوں، کہ اس کے لیے الگ ضرورتیں پوری کرتے رہیں اور اس کے لیے الگ ضرورت پوری کر دیں، یعنی اس کے لیے ایک الگ سسٹم کی ضرورت ہے، اس کے لیے ایک الگ سسٹم کی ضرورت ہے، یہ بالکل جدا ہوں، ان کا آپس میں کوئی ربط نہ ہو، اس طرح کا کوئی رابطہ نہیں ہے. بلکہ انسان کی حقیقت جو ہے وہ اس کا نفس اور اس کی روح ہے جو کہ مجرد ہے، اور یہ نفس اور یہ روح اپنی اس دنیا کے اندر عمل کرنے میں بدن کی محتاج ہے. بدن ایک ٹول کے مانند ہے، بدن ٹول کے طور پر جو ہے وہ استعمال کیا جاتا ہے، روح جو ہے وہ اس سے استفادہ کرتی ہے اپنے مادی کام کو انجام دینے کے لیے، اور ان کا آپس میں رابطہ جو ہے وہ تاثیر اور تأثر کا ہے. اگر روح جو ہے وہ بدن پر جو ہے وہ اثر چھوڑتی ہے، اگر انسان کا مادی پہلو خراب ہو جائے تو یہ روح کو جو ہے وہ نقصان پہنچاتا ہے. یعنی اگر آپ ادھر افراط کریں گے تو روح کو نقصان پہنچے گا. اگر روحانی جنبے کو شرائط کے بغیر زیادہ جو ہے وہ توجہ کر دی جائے اور مادی پہلو کو مکمل طور پر نظر انداز کر دیا جائے تو اس کا مادی پہلو تو نقصان دیکھے گا، اس کو ضرر ہوگا مادی اعتبار سے، لیکن اس مادی نقصان کا ایک جو اثر ہوگا وہ یہ کہ اس کی روح بھی کیا ہے وہ بھی ڈیمیج ہو جائے گی، اس کو بھی نقصان پہنچے گا، اس کا جو سفر ہے روحانی وہ خود بخود متاثر ہو جائے گا. تو یہاں رابطہ چونکہ تاثیر و تأثر کا ہے، دونوں کو بیلنس رکھنے کی ضرورت ہے. اگر کوئی اس طرف سے یہ فکر کرے کہ میں اگر اپنے روحانی پہلو پر جو ہے وہ توجہ رکھوں، فقط مادی پہلو کو چھوڑ دوں تو یہ میرے لیے بہتر ہے، درست ہے، میں تکامل اور رشد پیدا کر جاؤں گا، خدا کا قرب حاصل ہو جائے گا، میں وہ سفر طے کر جاؤں گا، یہ نہیں ہو سکتا. اگر کوئی یہ تصور کرتا ہے کہ انسان اگر اپنی مادی ضروریات کو پورا کرتا رہے اور مادے ہی کو سب کچھ سمجھتا رہے، اس کا کوئی تعلق نہیں ہے روح کا روح کے ساتھ، تو یہ بھی غلط سوچ رہا ہے. تو اب آپ دیکھیں کہ اگر مادی سوچ کے مطابق سسٹم کو بنایا جائے تو مادی سوچ کیا کہتی ہے آپ کو؟ یہ کہتی ہے کہ آپ کو اپنے نفع کی فکر ہونی چاہیے. درست ہے؟ جب تک آپ کو نفع پہنچ رہا ہے آپ جو ہے وہ کام کو انجام دیتے رہیں، اور جب آپ کو نفع نہیں پہنچ رہا مادی طور پر اگر نفع نہیں پہنچ رہا تو پھر آپ کو فعل انجام دینے کی ضرورت نہیں ہے، آپ کا وظیفہ نہیں بنتا، آپ کا حق نہیں بنتا. درست؟ اگر یہ والا سسٹم جو ہے وہ مکمل طور پہ اجرا کر دیں تو کیا ہوگا؟ بہت ساری ایسی فضیلتیں، بہت ساری ایسی ویلیوز جو معاشرے کو سالم رکھنے کے لیے ضروری ہیں وہ ختم ہو جائیں گی. مثلا انفاق کا پہلو جو ہے وہ کم رنگ ہو جائے گا، انفاق کرنے کی جو صلاحیت ہے وہ معاشرے سے یا سرے سے ختم ہو جائے گی، یا اگر باقی رہی تو بہت ہی کم رنگ رہے گی، چونکہ انفاق کے اندر انسان کو مادی نقصان ہو رہا ہوتا ہے. انسان کے اندر جو ہے وہ راہ حق کے اندر جہاد کرنے کی جو ہے وہ حس ختم ہو جائے گی. کیوں؟ اس وجہ سے کہ مادی طور پر نقصان ہو رہا ہے اس کو. تو دیکھیں آپ کہ کس طریقے سے مادی پہلو ہی کو فقط مد نظر رکھ کر بنائے ہوئے سسٹم اسی معاشرے کو نقصان پہنچاتے ہیں کہ جس کے اندر ہم زندگی گزار رہے ہیں. ایسا نہیں ہے کہ مادی پہلو کو اگر مد نظر فقط رکھا جائے تو نقصان ہوگا ایک ایسا جو ایک فرد کے ساتھ مربوط ہوگا، نہ، وہ نقصان ایسا ہوگا جو معاشرے کو نقصان پہنچا رہا ہوگا، اور ایسی اقدار کہ جو معاشرے کو سالم رکھنے والی ہیں وہ ختم ہو جائیں گی. اور جب معاشرے میں وہ اقدار، وہ ویلیوز ختم ہو جائیں گی کہ جو معاشرے کو سالم رکھتی ہیں، تو خود بخود بیمار ہو جائے گا. اور یہ آپ اپنی آنکھوں سے دیکھ رہے ہیں اس وقت معاشرے میں. بس یہ جو بات کی گئی ہے وہ اس تناظر میں کہی گئی ہے. لہذا اگر کوئی اعتراض کو قبول اس نقطے میں نہیں کرنا چاہے گا تو مطلب واضح کر دیا کہ نہیں، ہماری جو مراد ہے وہ یہ ہے. یہ تھی فلسفے کی ضرورت کے حوالے سے بحث. ابھی جو ہے وہ آیت اللہ مصباح حفظہ اللہ فلسفے پر بعض اعتراضات کیے گئے ہیں. ضرورت فلسفہ ہم نے بیان کر دی کہ بہت زیادہ اہمیت ہے، اس کے بغیر جو ہے وہ چارہ نہیں ہے، زندگی میں اس کی بہت اہمیت ہے. تو اب بعض نے اعتراض کیا آگے. کیا اعتراض کرتے ہیں وہ؟ پہلے میں جو مطلب ہم نے بیان کیا تھا وہ بیان کر دیں، اور پھر جو اس مطلب پر اعتراض ہے اس کو بیان کرتے ہیں. ہم نے یہ بیان کیا تھا کہ انسان جو بھی تفکر کرنے والا ہے، जो भी आकिल इंसान है वो हतमन ये लाजमी सोचता है कि मैं कहाँ से हूँ, मैंने कहाँ जाना है और यहाँ क्या कर रहा हूँ। तो ये तीन सवाल जो हैं, जो कि जहान बीनी के साथ मरबूत हैं, वर्ल्ड व्यू के साथ मरबूत हैं, तो ये सवाल का जवाब जो है वो फलसफा देता है। जहान बीनी फलसफी है कि जो इंसान को काने करती है इन तीन सवालात के अंदर। एतराज करने वाला वो ये कहता है कि आपकी बात उस वक्त जो है वो दुरुस्त होती फलसफे की जरूरत और अहमियत के अंदर, के फलसफी जहानबीनी के अलावा, फलसफी वर्ल्ड व्यू के अलावा कोई और जहानबीनी मौजूद ना होती, कायनाती तसव्वुर कोई और मौजूद ना होता। लेकिन हम देखते हैं कि फलसफी कायनाती तसव्वुर, फलसफी जहानबीनी, फलसफी वर्ल्ड व्यू, जो कि मुतरादिफात हैं, बयान कर रहा हूं ताकि सुनने वाले को मुश्किल पेश ना आए कि वर्ल्ड व्यू जो है वो इंग्लिश में कहते हैं, जहानबीनी फारसी में कहते हैं, और उर्दू में जो तर्जमा किया गया है वो कायनाती तसव्वुर से किया गया है इसका। तो ये हमारे पास मुख्तलिफ किस्म की हैं, दीनी जहानबीनी भी है, इरफानी जहानबीनी भी है, साइंसी जहानबीनी भी है। तो जब हमारे पास मुख्तलिफ किस्म की जहानबीनी मौजूद हैं, वर्ल्ड व्यू मौजूद हैं, तो हम देखते हैं कि इन सवालात का जवाब बाकी जो है वो जहानबीनी भी दे देते हैं। जहानबीनी दीनी के पास भी इसके जवाब मौजूद हैं, जहानबीनी इरफानी के पास भी ये जवाब मौजूद हैं। तो आप कैसे कह रहे हैं कि अगर फलसफा मौजूद ना हो, फलसफी जहानबीनी मौजूद ना हो, तो इंसान इन तीन सवालों का जवाब हासिल नहीं कर सकेगा? ये है एतराज के जो बयान कर रहे हैं। इसको देखें, इसकी इबारत पढ़ लेते हैं। फरमाते हैं कि पहले एतराज बयान करते हैं कि इन बयानात हंगामी मी थवानद जरूरत फलसफा रा इस बात को नद। ये जो बयानात आपने अहमियत फलसफा के बारे में बयान किए हैं, ये उस वक्त जो है वो कारामद होंगे कि उस वक्त कारामद होंगे कि जहानबीनी रा मुनहसिर बे जहानबीनी फलसफी व राह शनाख्त मसाइल बुनियादी आनरा मुनहसिर दर फलसफा बेदानी। कि हमारे पास जहानबीनी फकत फलसफी हो और जो बुनियादी मसाइल थे तीन किस्म के जो बयान किए थे, उनका राह हल भी फकत किसके अंदर मौजूद हो, फलसफे में मौजूद हो, फिर तो आपकी बात दुरुस्त है। लेकिन हकीकत क्या है? दर सूरती के जहानबीनी हा ये दीगर हम वजूद दारद, इसके अलावा भी जहानबीनी मौजूद हैं, मानंद जहानबीनी इल्मी, जहानबीनी दीनी, जहानबीनी फलसफी। जहानबीनी इल्मी से क्या मुराद है? जहानबीनी साइंसी, चूंकि इन्होंने साइंस का तर्जमा फारसी में क्या है, इल्म के साथ किया हुआ है, तो जहानबीनी इल्मी यानी जहानबीनी साइंसी। तो ये तीन किस्म की जहानबीनी वो वर्ल्ड व्यू हमारे पास जब मौजूद हैं, तो फिर इसमें फलसफा जो चौथी जहानबीनी है वो एक ऑप्शन के तौर पर तो हो सकता है, लेकिन जिस तरीके से जरूरत के तौर पे आपने पेश किया उस तरीके से तो ये नतीजा ही नहीं निकलता। तो ये एतराज है। जवाब क्या है? एक एक जहानबीनी को आयतुल्लाह मिसबाह मद्देनजर रखते हैं और जवाब देते हैं। कहते हैं ये बात आपको अब तक समझ आ जानी चाहिए कि साइंसी जहानबीनी नाम की कोई चीज असलन वजूद ही नहीं रखती। कि आप ये कहें कि साइंस जो है वो क्या है, एक जहानबीनी रखती है, जहानबीनी का ताल्लुक जो है वो साइंस के साथ नहीं है। क्यों? इस वजह से कि साइंस की रविश तजर्बाती है, एक दो और जुज़ियात के साथ उसका ताल्लुक है, क्योंकि तजर्बा जब किया जाता है तो मवारिद पर किया जाता है। और जहानबीनी की जब हमने तारीफ की थी उसके अंदर हमने यह कहा था कि जहानबीनी हमेशा क्या होती है, कुल्ली होती है, और जहानबीनी कुल्ली का ताल्लुक अक्ल से होता है, तजर्बे से नहीं होता। क्योंकि तजर्बा कुल्ली के साथ सरोकार नहीं रखता, तजर्बा जुज इसी तरह सरोकार रखता है। आप इस इंसान पर, उस इंसान पर, इस इंसान पे, इस इंसान पे जो है वो आप तजर्बा करेंगे, उसके बाद फिर आप एक कानून तक पहुंचेंगे और वो कानून भी अकल की मदद से आपको जो है वो हासिल होगा, जिसके ऊपर हम तफसील से बात कर चुके हैं। तो लिहाजा जहानबीनी, साइंसी जहानबीनी नाम की कोई चीज इस तरीके से कोई वजूद ही नहीं रखती, वाकियत ही नहीं है इसकी। पीछे रह जाती है दो, दीनी जहानबीनी और इरफानी जहानबीनी। तो फरमाते हैं दीनी जहानबीनी उस वक्त कारसाज और कार आमद हो सकती है कि जब हम दीन हक को पहचान सकें, हमें पता हो कि ये दीन हक है, जब ये दीन हक है उसके बाद फिर हम उसकी बात पर तस्लीम खम होंगे, उसकी बात मानेंगे। खूब, जब ये बात है तो ये जो शनाख्त है, दीन हक की पहचान, दीन हक की मारिफत, ये मुतवक्किफ है कि हम पैगंबर को पहचाने और इस पैगंबर को भेजने वाले को पहचाने जो कि खुदा है। यानी बात यहां आकर रुकती है कि हम पहले खुदा को पहचाने, खुदा की मारिफत हासिल करें, खुदा को साबित करें, उसके बाद फिर यह साबित होगा कि उसने किसी को भेजा है अपनी बात देकर, अपना पैगाम देकर, अपनी हिदायत देकर, उसको साबित करें, उसके बाद फिर नौबत आती है कि दीन हक है और फलाना दीन है, और फिर उसकी बात पे जो है वो अमल करते हैं। बस दीनी जहानबीनी भी हकीकत में कहां पलट रही है, जहानबीनी फलसफी की तरफ, कि अगर फलसफा ना हो तो आप दीनी जहानबीनी के ऊपर भी एतमाद नहीं कर सकते। तो लिहाजा इस एतबार से दीनी जहानबीनी अगरचे इन सवालों का जवाब देती है, लेकिन दीनी जहानबीनी खुद जो है वो मौकूफ है फलसफे के ऊपर, फलसफे के बगैर उसकी कोई बात जो है वो मुर्द एतमाद करार नहीं पाती, क्योंकि खुदा का वजूद अकली है, अकल से पहले साबित करेगी कि खुदा है, उसने वही भेजी है, पैगंबर भेजे हैं, उसके बाद फिर दीन की बारी आते, फिर हम दीन के अहकाम पर अमल करेंगे। तो बस दीनी जहानबीनी की सूरत हाल यह है। इरफानी जहानबीनी भी तकरीबन इसी तरीके से ही है कि इरफान के अंदर हम पहले बयान कर चुके हैं कि आप अगर इरफानी जहानबीनी को हासिल करना चाहते हैं तो आपके लिए पहले जरूरी है कि आप खुदावंद मुताल की शनाख्त को हासिल करें, और जो सैर सलूक का सही रास्ता है उस की पहले शनाख्त हासिल करें, उसके बाद फिर आप जहानबीनी इरफानी तक पहुंचेंगे आकर। और खुदा की पहचान और खुदा तक पहुंचने का सही रास्ता, सैरो सलूक का सही रास्ते की पहचान, यह मौकूफ है फलसफी उसूलों के ऊपर, अकली उसूलों के ऊपर, कि अकल के जरिए आप पहले खुदा को साबित करेंगे और जो सूरत हाल पहले बयान की है, तब जाकर इरफानी जहानबीनी अपना एक माना जो है वो पैदा करेगी। बस नतीजा ये निकलता है कि जहानबीनी फलसफी ये अहमियत और फोकियत रखती है तमाम जहानबीनियों के ऊपर, इसका होना जरूरी है। अगरचे बाकी जहानबीनी भी मौजूद है, लेकिन वो सब की सब मोहताज हैं इस जहानबीनी फलसफी की, ये नहीं होगी तो उन वो भी कारामद नहीं हो सकती। बस इस एतबार से फलसफा अहमियत रखता है और फोकियत रखता है तमाम उलूम पर, और हमारी जिंदगी में इसकी तासीर है, चुके जहानबीनी इंसान के अकीदे के साथ मरबूत है। यह एक शुबहा और उसका जवाब। दूसरा जो इश्काल यहां पर बयान करते हैं वो ये है, फरमाते हैं कि हम अगर फलसफा और जहानबीनी के जो मसाइल हैं उसको हल करते हैं, उसके अंदर वक्त सर्फ करते हैं, उसके अंदर तदब्बुर व तअम्मुल करते हैं, लेकिन ये मसाइल इतने ज्यादा अमीक, गहरे और वसीअ हैं कि इसके अंदर हमें कामयाब और मुवफ्फक होने के चांस बहुत कम नजर आते हैं। तो बस जब मुवफ़क़ियत का चांस कम है, इहतमाल कम है, तो फिर हमें बजाय इसके कि हम फलसफी मसाइल के हल के अंदर अपनी उम्र को सर्फ करें, बेहतर है कि हम क्या करें, ऐसे मसाइल की तरफ चले जाएं कि जहां पर मसाइल का हल करने की उम्मीद जो है वो ज्यादा पाई जाती हो, वहां आपको एहतमाल ज्यादा हो कि मैं फलानी रास्ते से अगर जाऊंगा तो मुझे कामयाबी नसीब हो जाएगी, एहतमाल ज्यादा है वहां का, तो उसको इंतखाब करूं। और अकल भी यही कहती है कि जिस रास्ते पर चलने से कामयाबी का एहतमाल कम हो और एक रास्ते पर आपको एहतमाल ज्यादा हो कि यहां मुझे कामयाबी नसीब हो जाएगी, तो अकल ये कहती है कि आप उस रास्ते का इंतखाब करें कि जहां पर आपको कामयाब होने का एहतमाल ज्यादा है। तो फलसफी जहां बीनी के मसाइल के अंदर, इसके हल के अंदर इंसान को कामयाबी का जो एहतमाल है बहुत कम है। वो इंसान जो है वो इतना अरसा मेहनत करे, तफक्कुर करे और दिन रात एक कर दे, फिर आखिर में जाके पता चले कि जितना तफक्कुर किया वो तफक्कुर तो मुगालते पे मबनी था, मुझे नहीं पता था कि गलती पे मबनी था, तो लिहाजा इतने अरसे का तफक्कुर जो है वो जाया चला जाता है। लेकिन हम देखते हैं इसके मुकाबले में, मिसाल के तौर पे साइंस को अगर हम देखते हैं तो साइंस में क्या होता है, इंसान एक फार्मूले पर अमल करता है और उसके जरिए इंसान अपनी जिंदगियों की अंदर मौजूद मुश्किलात को क्या कर लेता है, हल कर लेता है, तेजी से उसकी जिंदगी में जो है वो तब्दीली आ जाती है। तो मैं बजाय इसके कि अकली और फलसफी मसाइल के अंदर फंसूं, तो मुझे साइंसी मसाइल के अंदर वक्त जो है वो सर्व करना चाहिए। तो ये इस किस्म का मुमकिन है कोई शुभा पेश करे, ये एतराज था। आयतुल्ला मिसबा यहां पर दो जवाब देते हैं, पहला जवाब आसान है, दूसरा दिक्कत तलब है, तवज्जो कीजिएगा इसकी तरफ। पहला जवाब जो कि आसान है वो ये कि आपके इश्काल में एक मतलब ये मौजूद था कि चूंकि हमें अकली काविशों के अंदर नताएज तक पहुंचने की उम्मीद बहुत कम है, तो लिहाजा इसमें वक्त सर्फ करने की जरूरत नहीं है। तो कहते हैं ये फकत फलसफी और अकली काविश के अंदर ये खसूसियत नहीं पाई जाती है, हत्ता आप अगर साइंस को भी मद्देनजर रखें तो उसकी भी बाज कामयाबियों में कितने साल लगे हैं, कितना अरसा लगा है कि एक ऐसे नतीजे तक पहुंचे कि जो इंसान की जिंदगी के मसाइल को हल करता है। आप तो फकत ये देखते हैं ना कि एक नतीजा सामने, एक जो है वो कानून सामने आया, उस कानून से आपने क्या किया है, अपने मसाइल को हल कर लिया है, लेकिन कभी उन प्रोसीजर्स को भी जाकर देखें कि जिन उन मराहिल को भी देखें कि जिन मराहिल को तय करके ये कानून इस हालत में आया है, उस माहिर और मुफक्किर की भी जिंदगी जाकर मुताला करें कि वो इस कानून तक कैसे पहुंचा है, कितने नाकामयाब तजर्बे उसने किए, कितनी मर्तबा उसके तजर्बात फेल हुए, फिर जाकर कहीं एक तजर्बा कामयाब हुआ और ये कानून सामने आया और उससे फिर नताइज सामने आते हैं। अगर आप उनकी जिंदगियों को जाकर देखें और फिर तजर्बों में कितनी बार वो नाकाम हुए हैं, लेकिन फिर भी चूंकि उन्होंने हिम्मत नहीं आ रही थी लिहाजा एक समर उन्होंने अपनी जिंदगी में देख लिया। वाहिला अगर आप ये देखते हैं कि काविशें जहां पर ज्यादा हो जाए, उम्मीद की किरण जहां पर कम हो जाए, तो उस काम को छोड़ देना चाहिए, तो अगर इस फार्मूले को अपना लिया जाए तो फिर तो कोई भी तहकीक सामने नहीं आ सकती, क्योंकि जब भी इंसान एक तहकीक के पीछे जाता है तो उसके अंदर कामयाबी की उम्मीद इतनी ज्यादा नहीं होती कि जितनी वो एक प्रोसीजर और मराहिल में वारिद होने के बाद एक उम्मीद की किरण रखता है, क्योंकि एक माहिर को पता है कि अगर मैं ये मसले में वारिद होऊंगा, तजर्बात करूंगा, तो मुझे नाकामी होगी इसमें, क्योंकि बहुत सारे मवाने हैं कि जिसको मैंने बरतरफ करना है। आप देखें आज अगर मुख्तलिफ सेटेलाइट जो हैं वो फजा में भेजी गई हैं, क्या आया पहली दफा ही वो फजा में जाकर अपना काम करना शुरू कर दिया उन्होंने, या कई मरतबा तजर्बे हुए, अरबों खरबों का नुकसान हुआ और फिर जाकर कहीं ये तजर्बात कामयाब हुए और ये नतीजा सामने आया। तो लिहाजा ये दलील बनाना कि चूंकि एहतमाल कम है मुवफ़क़ियत का, तो लिहाजा क्या है, हमें उसके अंदर नहीं जाना चाहिए, तो इस एतबार से तो फिर साइंस को भी छोड़ देना चाहिए। देखें जवाब इसका 136 नंबर सफ़े पे जीम दो के नाम से, जो मतलब है कि अव्वलन उम्मीद बेहल इन मसाइल बेहीच वज कमतर अज उम्मीद नताएज तलाश हा ये इल्मी दानिशमंदान दर कश्फ असरार इल्मी व तस्खीर नीरुहा ये तबीअत नीस्त। कहते हैं पहला जवाब तो ये है कि अकली और फलसफी जहानबीनी के मसाइल के हल की उम्मीद उस उम्मीद से कम नहीं है कि जो साइंसदानों को अपनी काविशों के ऊपर उम्मीद होती है, अपनी काविशों के जरिए नताइज तक पहुंचने की जो उम्मीद साइंसदानों को होती है, फलासफर की जो मेहनत है और उम्मीद है हाँ मसाइल को हल करने की, वो उम्मीद इनसे कम नहीं है। आप ये समझे कम है, वो मैंने तफसील बयान किया आपकी खिदमत में कि आप अगर इन साइंसदानों की जिंदगियों का मुताला करें, जाकर पूरी एक एक फार्मूले पर पूरी पूरी जिंदगियां सर्फ कर दी हैं इन्होंने, फिर कहीं जाकर इनको एक नतीजा मिलता है जाके। तो लिहाजा उम्मीद की अगर बात करते हैं तो उम्मीद बराबर ही है तकरीबन। अगर आप कम उम्मीद होने की वजह से फलसफी जहानबीनी को छोड़ना चाहते हो तो फिर साइंस का सहारा भी छोड़ दो फिर, क्योंकि मसाला एक जैसा ही है। वसानियन दूसरा जवाब, यह थोड़ा सा तवज्जो तलब जवाब है और मेरे ख्याल में हम यही बयान कर पाएंगे। वो ये है, कहते हैं कि आप अगर अपनी जिंदगी में अगर दिक्कत करें तो आपको एक उकलाई कायदा मिलेगा। वो दिक्कत करनी है आपने, एक उकलाई कायदा मिलेगा आपको, क्या कि इंसान जब भी एक काम को शुरू करता है वो हमेशा एहतमाल को मद्देनजर नहीं रखता, बल्कि एहतमाल के साथ साथ वो मुहतमल को भी मद्देनजर रखता है। अब एहतमाल मुहतमल क्या है, मैं मिसाल के साथ वाजे करता हूं, इसको वाजे हो जाएगा। आप अगर इस क्लास में बैठे हुए हैं, एक बंदा आकर आपको कहता है कि आगा साहब बाहर ना आइएगा, चूंकि 90% चांस ये है कि बाहर एक ऐसा पानी या ऐसा माए गिरा हुआ है, लिक्विड गिरा हुआ है, कि आप उससे फिसल कर गिरेंगे और आपको चोट लग जाएगी। तो आप क्लास से बाहर ना निकलेगा, आज आप यहीं रहिएगा, तो कितनी बात मानेंगे आप उसकी? आया वो 90% इस्तेमाल दे रहा है कि लिक्विड ऐसा गिरा हुआ है कि 90% चांस है कि अगर आप बाहर निकलेंगे तो आप गिर जाएंगे और चोट लग जाएगी आपको, लिहाजा आप क्लास के अंदर ही रहें, हम यानी एक दिन पूरा गुजारें यहां पे, मानेंगे बात उसकी? आप कहेंगे छोड़े पर हैं, गिर जाएंगे तो उठ के फिर चले जाएंगे जाके, ये कोई इतनी बड़ी बात थोड़ी है, दुरुस्त है। लेकिन अगर आपको कोई आकर कहे कि आगा साहब आज आपने बाहर नहीं निकलना क्योंकि 10% चांस है कि हमारे सामने फायरिंग हो जाए, क्योंकि बाज
اوباش افراد میں دیکھ کے آیا ہوں، مجھے لگ رہا ہے کہ باہر فائرنگ ہو جائے گی اور فائرنگ کے نتیجے میں ممکن ہے آپ کی جان چلی جائے. تو اب یہاں پر وہ کیا احتمال کتنا دے رہا ہے؟ 10%. اب جب آپ کو اس نے یہ بات بتائی آ کے، تو آپ نکلیں گے گھر سے باہر؟ نہیں نکلیں گے. اب آپ دیکھیں کہ یہاں کہاں تفاوت آ رہا ہے. حالانکہ ایک طرف احتمال زیادہ ہے، دوسری طرف احتمال کم ہے. وہاں 90% احتمال تھا اور یہاں کیا ہے؟ 10% احتمال ہے. لیکن آپ 90% احتمال پہ عمل نہیں کر رہے، 10% احتمال پہ آپ عمل کر رہے ہیں. کیوں؟ کیونکہ جو خبر دی گئی ہے اس خبر کی اہمیت بہت زیادہ ہے، اور اس کو اصطلاح میں کہتے ہیں محتمل. وہاں گرنا تھا، گرنا محتمل تھا، اور یہاں مرنا محتمل ہے. درست ہے؟ تو گرنا جو محتمل تھا، اس کی اہمیت آپ کی نظر میں کم تھی. آپ نے جمع تفریق کی، آپ نے کہا کہ 90% تو احتمال ہے، لیکن گرنا کوئی اتنی بڑی بات نہیں ہے. گر گئے تو کیا ہوا؟ 10% احتمال تو ہے نا کہ میں بچ جاؤں گا، میں آرام سے چلوں گا اور امید ہے کہ میں سلپ ہو کر نہیں گروں گا. لہذا اس 10% کو آپ جو ہے وہ اہمیت دے رہے ہوتے ہیں. کیوں؟ محتمل کی وجہ سے، چونکہ آپ کی نظر میں اتنی بڑی بات نہیں ہے وہ. لیکن اس طرف کیا ہے؟ اس طرف مرنا ہے، جان چلی جانی ہے. اس طرف محتمل قوی ہے، اگرچہ احتمال ضعیف ہے. 10% احتمال ہے کہ شاید فائرنگ ہو جائے اور جان چلی جائے. آپ حتیٰ اپنے بچوں کو بھی منع کریں گے کہ آج نہیں جانا آپ نے، کیونکہ حالات خراب ہو سکتے ہیں. تو بس معلوم ہوا کہ انسان اپنی زندگی میں ہمیشہ احتمال پر عمل نہیں کرتا، بلکہ احتمال اور محتمل دونوں کو اپنے سامنے رکھ کر، جمع تفریق کر کے، پھر نتیجہ لے کر اس پر عمل کرتا ہے. ایک اور مثال دیتا ہوں آپ کو، ایک فارمولے کے طور پہ، تاکہ فارمولے کی شکل میں سامنے آ جائے اور مطلب جو ہے وہ مکمل طور پہ واضح ہو جائے. ایک تاجر ہے، وہ تجارت کرنا چاہتا ہے. اب اس کے سامنے دو آپشن ہیں، ایک ہے کہ وہ سونے کی تجارت کرے، اور ایک آپشن ہے کہ وہ مثال کے طور پہ پلاسٹک کی تجارت کرے. درست ہے؟ جب وہ، اب اسے فیصلہ کرنا ہے کہ میں پلاسٹک کی تجارت کروں یا سونے کی، یہ اس نے فیصلہ کرنا ہے. اب اس کے سامنے حالات کیسے ہیں؟ وہ دیکھتا ہے کہ جس بازار میں میں نے جا کر کام کرنا ہے، وہ بازار جو ہے بہت پر خطر ہے. کیسے؟ مثلا اس کے اندر رقابت بنی ہوئی ہے کافی، بہت ساری دکانیں موجود ہیں پہلے سے مارکیٹ کے اندر، تو بہت زیادہ جو ہے وہ پر خطر ہے. اس معنی میں پر خطر کس معنی میں ہے؟ کہ نقصان ہو جائے گا، نقصان ہوگا مجھے، پر خطر ہے یہ بازار. اب اس کو یہاں ہم اپنی طرف سے اعداد و شمار کرتے ہیں، مطلب فارمولہ سمجھنے کے لیے. مثلا اگر وہ اس بازار کے اندر سونے کی تجارت کرتا ہے، تو 40% اس کو امکان ہے کہ میں کامیاب ہو جاؤں گا. پس احتمال کتنا ہے اس کو؟ 40%. موفقیت، کامیاب ہونے سے کیا مراد ہے؟ یعنی مجھے منافع ہوگا. درست ہے؟ پس یہاں پر احتمال 40% ہے. کس کا؟ منافع کا. منافع کیا ہے؟ محتمل. درست ہے؟ احتمال موفقیت یہ احتمال ہے، اور منافع جو حاصل ہونا ہے وہ منافع خود کیا ہے؟ محتمل ہے. بات واضح ہے؟ پس जब हमने बाजार की हालत देखी थी, ताजिर ने जब बाजार की हालत देखी, उसने देखा कि यहां तो रकाबत चल रही है, तिजारत का बाजार जो है सोने का बहुत ज्यादा गर्म है, और पहले से बड़ी बड़ी दुकानें और बड़े बड़े ताजिर यहां पर मौजूद हैं। मैं अगर यहां पर सोने की दुकान खोलूंगा और उसकी तिजारत करूंगा तो 40% इहतमाल है कि मैं कामयाब हो सकूं। अब आते हैं दूसरी तरफ, उसने एक सोने से कम कीमत की तिजारत करनी है। मिसाल के तौर पे मैंने मिसाल ली है कि प्लास्टिक का है, आप कोई भी मिसाल ले सकते हैं। इसके अंदर उसको पता है कि ये ऐसा बाजार है, इसमें क्या है, इतना ज्यादा पुरखतर नहीं है। ये पुरखतर नहीं है क्या मुराद, यानी कोई इतना बड़ा नुकसान नहीं है, बाजार जो है वो आराम है इसके अंदर, वो कोई भी हालत हो सकती है। ये अब ताजिर बंदे जो हैं वो सोच सकते हैं, आप खुद भी इसको उसूल बना सकते हैं। अब इस बाजार में उसको प्लास्टिक की तिजारत में 60% इहतमाल है, इम्कान है कि मुझे कामयाबी नसीब होगी। दुरुस्त है, बस इहतमाल एक में 40% का है और एक में इहतमाल कितने फीसद का है, 60% का। अगर हम कहें कि कानून हमेशा अमल करने का इहतमाल ही है, तो फिर क्या अमल करना चाहिए इस ताजिर को? प्लास्टिक का कारोबार करें, सोने का कारोबार ना करें। लेकिन हम देखते हैं कि नहीं, बाजू का तो उल्टा हो जाता है। कैसे, आगे चलते हैं। मसलन अगर वो सोने की तिजारत करता है, अगरचे इहतमाल 40% है मुनाफे का, कामयाबी का, लेकिन इस 40% में अगर मुनाफा हासिल हो गया तो वो मसलन मिसाल के तौर पे 10 पॉइंट उसको जो है वो मिलेंगे, मसलन 10 करोड़, 10 अरब, 10 लाख, मसलन इस तरीके से। अभी हम छोटे अदद को मद्देनजर रख के फार्मूला बनाना चाहते हैं, मसलन उसको 10 सूद मिलेंगे, 10 मुनाफा होगा। दुरुस्त है, अगर उसने सोने की तिजारत की तो मुनाफा क्या होगा उसका, 10, और मुवफ्फकियत का चांस कितना है, 40। अब आते हैं दूसरी मिसाल में, मुवफ्फकियत का चांस कितना है उसका, 60, लेकिन उसमें मुनाफा कितना है सोने के मुकाबले, 1। प्लास्टिक का कारोबार कर रहा है ना, उसमें उसको 1 या 2 मुनाफा होना है, मुनाफा होगा, नुकसान नहीं होगा उसको, लेकिन मुनाफा कितना होगा, कम है, 1 या 2 मिलेगा उसको। तो अब यहां पर आप क्या करते हैं, जो 40 इहतमाल था उसको जरब करेंगे मुहतमल के अंदर, जो कि 10 है, तो 40 जरब 10 कितना होगा, 400। इसका मतलब यह है कि 400 उसको इहतमाल की जो कीमत है वो बढ़ गई है। पहले इहतमाल की कीमत कितनी थी, अर्जिश कितनी थी उसकी, 40, लेकिन जब मुहतमल को साथ में लाया तो उसकी कीमत बढ़ के कहां चली गई है, इसकी वैल्यू बढ़ के कहां चली गई है, 400 के ऊपर। लेकिन प्लास्टिक के कारोबार में इहतमाल की कीमत 60 थी और मुनाफे की कीमत क्या थी, 1 थी। इसको जब हमने जरब किया तो वो कीमत कितनी है, 60। अब वो 60 पे अमल करेगा या 400 पे, 400 पे अमल करेगा वो सोने का कारोबार करेगा। क्यों, उसको पता है कि 40% तो एहतमाल है कि मुझे कामयाबी हो जाएगी, और उस 40% में अगर मुझे कामयाबी नसीब होती है तो इतना मुनाफा कमाऊंगा कि प्लास्टिक में मुझे अगर हर महीने भी अगर कामयाबी हो तो साल में भी इतना नहीं कमा पाऊंगा। तो मुझे कौन सा काम करना चाहिए, साल भर मेहनत करके सोने के बराबर मुनाफा ना कमाऊं, या सोने का कारोबार करके 40% पर एतमाद करते हुए मैं मेहनत करूं जाकर और 1 महीने में इतना मुनाफा कमा लूं कि शायद प्लास्टिक से 1 साल के अंदर भी मुनाफा हासिल ना करूं। तो जब ये शरायत सामने आएंगी, ताजिर कहेगा नहीं, मुझे सोने का कारोबार करना है, प्लास्टिक का कारोबार मुझे नहीं करना। तो अब यहां पर क्या हुआ है, एहतमाल की कीमत उस वक्त जो बढ़ जाती है कि जहां पर मुहतमल को भी साथ मिला दिया जाए। अगर हम मुआशरे में हम हमेशा इहतमाल को मद्देनजर नहीं रखते, बल्कि मुहतमल को भी मद्देनजर रखते हैं। हमारी जिंदगियां भरी हुई हैं इसके साथ। अभी तिजारत की मिसाल दे दी है, अगर कोई ये मसलन ताजिर तिजारत के उसूलों से आशना अगर कोई बंदा ये दर्स सुन रहा होगा तो आप देखें कि वो तस्दीक करेगा इस बात की। और आप अगर अपने मुआशरे में भी जाके अगर रिसर्च करना शुरू कर दें, जाकर पूछना शुरू कर दें, तो आपको कितने मवारिद ऐसे मिलेंगे कि जो इस तरीके से काम कर रहे होंगे। तो बस हमने फकत वैल्यू एहतमाल को तनहा नहीं देखनी है, बल्कि एहतमाल और मुहतमल को मिलाकर जो वैल्यू सामने आनी है उस पर अमल करना है हमने। मिसाल के तौर पे बाज़ औक़ात हम ये देखते हैं, मिसाल एक और मिसाल देता हूं आपको। आपने जिंदगी में कभी देखा होगा ऐसा कि एक बंदा एक छोटी सी दुकान लगा के बैठा हुआ था, अपना घर चला रहा था, एकदम से आप देखते हैं कि वो एक बड़े ट्रक का ड्राइवर बन जाता है। अब कोई बंदा आके उससे सवाल करता है कि भाई तुम छोटी सी दुकान में बैठे हुए थे, वही ठीक था, कम से कम तुम्हें नुकसान तो नहीं हो रहा था। जब नुकसान नहीं हो रहा था तो अमल करते उसके ऊपर, चूंकि दुकान तो तब छोड़ो ना जब तुम्हें नुकसान हो रहा हो। जब तुम नुकसान में जा ही नहीं रहे थे, तुम्हारा अच्छा घर चल रहा था, तो तुम क्यों छोड़ के गए हो? हालांकि जब तुम दुकान पे होते थे घर करीब था, हर रोज तुम अपने बीवी बच्चों के पास माँ बाप की खिदमत में रहते थे, अब इतने बड़े ट्रक ड्राइवर बन गए, मसलन बड़े ट्रक के ड्राइवर बन गए हो, अब तुम महीनों महीनों जो है तुम्हें घर आना नसीब नहीं होता है, जहमतें अलग होती हैं उसके अंदर, थकावट अलग होती है उसके अंदर, तो क्यों तुमने उस जो है वो इस शोबे को अपनाया है? क्या जवाब देगा वो? कहेगा कि दुरुस्त है कि यहां मुझे जो है वो मुनाफा हो रहा था, लेकिन जो मुनाफा मुझे बड़े ट्रक का ड्राइवर बनने में है, उसके एक महीने की तनख्वाह जो है मेरे कई महीने की दुकान की जो है मुनाफे के बराबर है। तो अब इंसान की अकल क्या कहेगी कि आप एक महीना मेहनत करो तो उस मुनाफे को हासिल करो कि जो कई महीनों पे मुश्तमिल हो। दुकान पे रहूंगा तो 5 महीने काम करूंगा तो इतनी सैलरी, इतना माल मिलेगा कि मैं एक महीने अगर उसकी ड्राइविंग करता हूं तो मुझे नसीब होता है उसका। अब यहां देखें, मुहतवा मुहतमल इसको मद्देनजर रखकर फैसले किए जाते हैं। एहतमाल मुहतमल दोनों को मद्देनजर रखा जाता है, दोनों को मद्देनजर रखकर उसकी वैल्यू देखी जाती है और फिर फैसला होता है यहां पर। मतवाजे बस मालूम क्या हुआ, नतीजा यह निकला हमारा कि एहतमाल की जो वैल्यू है वो फकत मकदार एहतमाल के साथ जो है वो काफी नहीं है, बल्कि इसके साथ इजाफा किया जाता है मुहतमल की मकदार को। इन दोनों मकदारों को जब मिलाया जाता है और जो वैल्यू सामने आती है उसको मद्देनजर रख के फैसला किया जाता है। जैसा कि यहां कहा कि हमारे पास एहतमाल की वैल्यू जो थी वो 40 थी और मुहतमल की वैल्यू 10 थी, इसको हमने जब जबर जरब दी तो क्या नतीजा निकला? 400। अगर तनहा एहतमाल की वैल्यू देखना होती, मुहतमल को मद्देनजर ना रखना होता, तो ये इंसान कभी भी सोने की तिजारत नहीं कर सकता था। अब हम आते हैं अपनी बहस की तरफ। नतीजा क्या निकला? नतीजा ये निकलता है कि ये जो जहानबीनी फलसफी है, ये क्यों हम अंजाम दें? अगर हम फर्ज कर लेते हैं एक एहतमाल मौजूद है कि खुदा है, दुरुस्त है, कम से कम हम एहतमाल लेते हैं, एक एहतमाल है, एक एक खुदा है, और इस एहतमाल के नतीजे में इंसान को जो जिंदगी और सआदत नसीब होनी है वो लामहदूद है, दुरुस्त है। अब हर दुनिया के आकिल इंसान को कहते हैं अब जरब तकसीम करके देखो
کہ ہم جہانبینی فلسفی کے اوپر کام کریں یا نہ کریں اور لامحدود کو ضرب ایک کر دیں تو کیا نتیجہ نکلے گا؟ لامحدود. تو یہاں احتمال کی جو قیمت ہے وہ محتمل کو دیکھ کے ہم نے مد نتیجہ لینا ہے اس کا، نہ کہ فقط احتمال کو دیکھیں اور محتمل کو مد نظر نہ رکھیں. ہر انسان کی عقل یہ کہے گی کہ تمہارے اوپر ضروری ہے کہ تم ان تین سوالوں کے جواب ڈھونڈو، اور یہ تین سوالوں کے جواب جو ہیں وہ فقط جان بینی فلسفی سے حاصل ہوں گے، جیسا کہ ہم پچھلے سوال میں جواب بھی دے چکے ہیں اس کا. تو بس ضروری ہے یہاں پر دیکھیں اس کو. عبارت چونکہ تھوڑی سی مختصر ہے اس کو پڑھ لیتے ہیں، اگرچہ ٹائم بہت زیادہ ہو گیا. وسانین ارزش احتمال تنہا تابع یک عامل یعنی مقدار احتمال نیست. یہ جان لو کہ احتمال کی ویلیو اور قیمت ایک عامل کے تابع نہیں ہے. وہ عامل کون ہے؟ مثلا آپ فقط احتمال کی مقدار دیکھو کہ چونکہ مقدار 40% ہے 30% ہے لہذا میں عمل نہیں کرتا، اس کے تابع نہیں ہوتی احتمال کی قیمت اور ویلیو، بلکہ عامل دیگری را نیز منظور داشت، بلکہ ضروری ہے کہ ہم ایک اور دوسرے عامل کو بھی مد نظر رکھیں کہ وآن مقدار محتمل است، اور وہ مقدار محتمل ہے. اب محتمل کی مقدار کو بھی مد نظر رکھو، احتمال کی مقدار اور محتمل کی مقدار، ان کو آپس میں ضرب دے کر نتیجہ لو. وحاصل ضرب ان دو عامل است کہ ارزش احتمال را تعین می کناد. یہ دو عامل کے حاصل ضرب احتمال کی قیمت معین کرے گی، نہ فقط مقدار احتمال، قیمت احتمال کی جو وہ معین کرے گی. محتمل اور احتمال دونوں مقداریں ملائیں گے، 40% اس کا 10 اس کا، پھر ضرب کریں گے اور پھر وہ معلوم ہوگا کہ اس احتمال کی قیمت و ارزش و ویلیو کتنی ہے. و با توجہ بہ این کے محتمل در اینجا سعادت بی نہایت انسان در جہان ابدی است. اور ہمارے مورد بحث میں جہان بینی فلسفی میں محتمل کیا ہے؟ انسان کی سعادت لامحدود کس کے اندر؟ ابدی جہان کے اندر، یہ محتمل ہے. مقدار احتمال ہر قدر ہم ضعیف باشد، احتمال کی مقدار چاہے جتنی بھی ضعیف کیوں نہ ہو، باز ہم ارزش احتمال بیشتر از ارزش احتمال موفقیت در ہر راہی است کہ نتیجہ آن محدود و متناہی است. اس کی قیمت، ارزش اور ویلیو ان احتمالوں سے بہت زیادہ ہے کہ جہاں آپ کو موفقیت کا احتمال زیادہ ہے لیکن ان کا نتیجہ محدود ہے. جہاں آپ نے دیکھا کہ جب آپ احتمال کی بات کر رہے تھے کہ اگر تجارت کرو گے سونے کی تو 40% کامیابی کا احتمال و امکان ہے، اگر پلاسٹک کی تجارت کرو گے تو تمہیں 60% جو ہے وہ احتمال و امکان ہے کامیابی کا، تو اگر اس کو مد نظر رکھتے تو آپ نے پلاسٹک کا کاروبار کرنا تھا سونے کا نہیں. لیکن جب آپ اس کو یہ بتاتے ہو کہ اگر تم سونے کا کاروبار کرتے ہو وہ 40% جو احتمال ہے، کامیاب اگر ہو جاتے ہو تو تمہیں اتنا منافع ہوگا کہ پلاسٹک کے کاروبار میں تم پورا سال بھی اس سے کما نہیں سکتے. تو جب یہاں پر مقدار احتمال کی اور محتمل کی آپس میں ملتی ہے اور ضرب ہوتا ہے اس کا، ضریب اس کا حاصل ضرب نکلتا ہے، ہر انسان کہے گا کہ میں کیا کروں؟ سونے کی تجارت کروں آ کر. تو یہاں پر بی نہایت سعادت نصیب ہو رہی ہے اگرچہ احتمال کم ہی کیوں نہ ہو. تو احتمال اور محتمل کو ضرب دے تو نتیجہ لامحدود نکلے گا، اور اگرچہ تمہیں نتیجہ جہاں پر موجود ہے اس کے احتمال کی مقدار زیادہ ہی کیوں نہ ہو، لیکن محتمل جس کا لامحدود ہے اور احتمال اس کا کم ہے، اس کی قیمت اس سے زیادہ ہے. لامحدود کی قیمت محدود سے کیا ہے؟ ज्यादा है। बस इस एतबार से फलसफे जहानबीनी, फलसफी के मसाइल का हल करना इंसान की अकल कहती है कि ये तुम्हारे लिए इंतहाई जरूरी है। बस यहां से ये बात पता चल गई। ये थोड़ा सा मुश्किल था, बाकी तकरीबन इश्कालात जो है वो इतने ज्यादा मुश्किल नहीं हैं, सादे से हैं। इंशाल्लाह अगला दर्स उम्मीद है कि दसवां दर्स जो हमारा ख़त्म हो जाएगा और फिर हम अगले बहस में वारिद हो जाएंगे। वसल्लल्लाहु अला मुहम्मद व आले मुहम्मद।